أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم اللهم صل على محمد وعلى محمد. ناظرین, گزشتہ درس ہمارا اس چیز کی طرف ہم نے اشارہ کیا تھا اس میں کہ قرآن کے اندر عقل کی ایک جائگاہ ہے, اہمیت ہے, اور اس کے دلائل بھی آپ کی خدمت میں عرض کیے تھے جن میں سے کچھ رہتے ہیں دلائل. ان میں سے تیسری دلیل یہ ہے کہ قرآن کے اندر فلسفہ احکام بیان ہوا ہے, یعنی احکام یہ جو خداوند متعال نے ہمارے اوپر واجب کیے ہیں, کیوں ان کو واجب کیا ہے, احکام کا فلسفہ بیان کرنا یہ بھی اس چیز کی طرف اشارہ ہے کہ اللہ تعالیٰ نے انسان کو فکر کی طرف, سوچنے کی طرف, غور کرنے کی طرف, یعنی عقل کو استعمال کرنے کی طرف دعوت دی ہے. جس طرح نماز کے بارے میں قرآن کی آیت ہے, اعوذ باللہ من الشیطان الرجیم بسم اللہ الرحمن الرحیم, ان الصلاۃ تنہا عن الفحشاء والمنکر, نماز جو ہے وہ برائیوں اور فحاشیوں سے انسان کو روکتی ہے. یا اس کے بعد روزے کے بارے میں ہے کہ بسم اللہ الرحمن الرحیم, کتب علیکم الصیام کما کتب علی الذین من قبلکم لعلکم تتقون, کہ اللہ نے تمہارے اوپر روزے فرض کیے ہیں جس طرح کہ آپ سے پہلے والے لوگوں کے اوپر بھی فرض کیے گئے تھے تاکہ تم تقوی اختیار کرو. تو یہاں پر علت فلسفہ بیان ہوا ہے کہ اللہ تعالیٰ نے احکام کو کیوں ہمارے اوپر واجب کیا ہے. تو یہ چیز اشارہ ہوتا ہے اس چیز کی طرف کہ اللہ تعالیٰ نے عقل کو جو ہے اہمیت دی ہے. فقط یہ نہیں کہ بس خدا کے احکام آ گئے اور فقط اس کے اوپر عمل کرو, عمل بھی کرنا ہے اور اس کے ساتھ سوچیں بھی صحیح, بالآخر روزے رکھ رہا ہوں تو اس کا کیا فائدہ ہے, نماز پڑھ رہا ہوں تو اس کا کیا فائدہ ہے, اس کی طرف بھی اللہ تعالیٰ نے انسان کو حکم دیا ہے. اس کے بعد کہ چوتھی دلیل بنے گی ہمارے پاس کہ قرآن نے یا اس پہ جو عقل غلطیاں کرتا ہے اس کے ساتھ بھی مقابلہ کیا ہے قرآن کریم نے کہ عقل غلطیاں نہ کرے. یعنی اس کا مطلب یہ ہے قرآن عقل کو اہمیت دے رہا تھا تو یہ چاہتا ہے کہ عقل جو ہے غلطیاں نہ کرے تاکہ عقل صحیح جب ہوگی تو مختلف مسائل کو درک کرے گی, استدلالات کرے گی. تو قرآن کا عقل کی غلطیوں سے مقابلہ کرنا, ان کو یعنی درستگی کی طرف لے کر آنا, یہ بھی دلیل بنتی ہے کہ عقل کو اہمیت دی گئی ہے. انسانی پہلے یہ دیکھیں کہ عقل غلطی کیوں کرتا ہے. ٹھیک ہے, انسانی ذہن جو ہے مختلف جگہوں پر غلطیوں کا شکار ہو جاتا ہے اور دوسرے حواس بھی بالآخر انسان کے غلطیاں کرتے ہیں. جہاں پہ عقل انسان کی غلطی کرتی ہے وہاں پہ دوسرے حواس بھی بسا اوقات درک میں غلطی کر جاتے ہیں. تو یعنی عقل انسانی غلطی کرتا ہے, جو استدلال کا صحیح نتیجہ ہونا چاہیے وہ نہیں نکالتا. اب وہ کیا اسباب مثلا ہوتے ہیں جن کی وجہ سے, یعنی کون سی چیز باعث بنتی ہے کہ جس کی وجہ سے عقل انسانی غلطی کرتا ہے, اس کی طرف بعد میں اشارہ کرتے ہیں. تو جب عقل غلطی کرتا ہے تو سوفسطائی کہ جو تشکیک کے قائل ہیں اور شک و شبہ کے قائل, شبہ ڈالتے ہیں ہر چیز میں, وہ کہتے ہیں کہ نہ بھائی, جب دیکھتے ہیں عقل غلطی کر رہا ہے تو پھر عقل کی طرف اصلاً توجہ نہیں کرنی چاہیے, عقل کو اہمیت نہیں دینی چاہیے. تو ہم ان کو نقضی جواب دیتے ہیں, بھائی اگر عقل غلطی کرتا ہے اور اسے ہمیں استفادہ نہیں کرنا چاہیے تو انسان کے دوسرے حواس بھی بالآخر غلطیاں کر جاتے ہیں تو پھر ان سے بھی استفادہ نہیں کرنا چاہیے. تو یہ نقضی جواب ہے. اہلی جواب کی طرف پھر آتے ہیں کہ انسان کا عقل کیوں غلطی کرتا ہے. تو دیکھیں, جب انسان استدلال کرتا ہے تو استدلال میں دو چیزیں استعمال ہوتی ہیں. یہ منطق کے اندر بھی بیان ہوئی کہ استدلال کے اندر دو چیزیں ہوتی ہیں, ایک جو ہے وہ سٹرکچر, جو جسے آپ کہتے ہیں نقشہ کہہ دیں, وہ ہوتا ہے, اور دوسرا میٹیریل مادہ, یعنی ایک صورت اور دوسرا مادہ استدلال کے. یعنی اس طرح کا استدلال ہونا چاہیے, یعنی یہ صورت ہوتی ہے, اور کون سے مطالب کو استعمال کرنا چاہیے, یہ اس کا مادہ اور میٹیریل ہوتا ہے. تو یہاں اس کے لیے علماء نے قواعد بنائے ہیں, یعنی استدلال کرنے کے لیے, تاکہ آپ کی صورت بھی اچھی ہو, یعنی نقشہ جو آپ استدلال کا بنا رہے ہیں وہ بھی صحیح ہو, اس میں بھی کوئی غلطی نہ ہو نقشے کے اندر. دوسرا یہ کہ یہ جو مادہ ہے, یہ جو مواد آپ استعمال کرتے ہیں اس کے لیے, یہ بھی صحیح ہو. اگر اس کی مثال دیں واضح کرنے کے لیے, جس طرح آپ ایک عمارت بنانا چاہیں तो इमारत के लिए क्या होता है, पहले नक्शा होता है, फिर उसमें आप जो मवाद इस्तेमाल करते हैं, मसलन ईंटें इस्तेमाल करें, लकड़ी इस्तेमाल करें, लोहा इस्तेमाल करें, बजरी सीमेंट वगैरह, ये मवाद होता है जो इस्तेमाल होता है। तो अगर नक्शा भी सही हो, मवाद भी अच्छा इस्तेमाल हुआ हो, तो वो इमारत अच्छी बनती है और मसलन देरपा होती है। लेकिन अगर नक्शे में मुश्किल हो या ख़ुद मवाद के अंदर मुश्किल हो, तो वहाँ पर फिर इमारत भी सही नहीं होती। तो यही हमारा इस्तेदलाल जो हम अक्ल के ज़रिए करते हैं, ये भी दो चीज़ों के ऊपर मुश्तमिल होता है। एक वही नक्शा जिसे हम सूरत इस्तेदलाल कहते हैं, और दूसरा जो है वो मादा जिसे हम मवाद कहते हैं कि किन किन यानी मतालब को हम लेकर आएँ तो हमारा जो है कज़िया सही बनेगा, इस्तेदलाल सही होगा। तो इस सूरत क़ियास इस्तेदलाल समझ लें, सूरत इस्तेदलाल को ताकि सही करने के लिए यानी उसमें गलतियां ना हों, उलमा ने ये जो मंतिक रस्तू है इसका काम है, उलमा ने ये कवायद वाज़ किए हैं ताकि इससे कोई इंसान जो है सूरत क़ियास के अंदर या सूरत इस्तेदलाल के अंदर गलती ना कर सके। अच्छा, तो आया सवाल पैदा होता है, ये अगर सूरत सही हो जाए इस्तेदलाल की तो क्या यानी नक्शा इस्तेदलाल का सही हो जाए तो फिर अक्ल गलती नहीं करेगा? ना, फ़कत सूरत का सही होना काफ़ी नहीं है, जिस अर्ज़ किया, अगर फ़कत नक्शे का सही होना काफ़ी नहीं है, बल्कि उसके अंदर जो मवाद हो इस्तेमाल हो रहा है उसका भी सही होना ज़रूरी है। तो अब बाज़ लोगों ने कहा है भाई मंतिक लोग पढ़ते हैं और फिर गलतियां करते हैं, यहाँ पर हाशिए में भी इन्होंने ज़िक्र किया है कि भाई फ़कत मंतिक रस्तू जो है, जो जिसको मनते कि हम सूरी भी कह दें, ये जो फ़कत नक्शे को सही करने के लिए है, इसको उन्होंने गलती से ये समझाया कि ये मवाद को भी दुरुस्त करेगी। ना, ये हाशिए वाले कहते हैं कि नहीं, इसका ये काम नहीं है, ये फ़कत और फ़कत आपकी सूरत को सही करेगी, यानी नक्शा जो आप बना रहे हैं इस्तेदलाल का उसको सही करने के लिए है। हाँ, मवाद कैसा होना चाहिए इसके लिए आपको और कवायद बनाने पड़ेंगे, और उलमा ने बनाए भी हैं ताकि इसके लिए आपका नक्शा भी सही हो और मवाद क़ियास भी सही हो। तो ये चंद गलतियां हैं जो मसलन जिनकी वजह से यानी इंसान अगर इनकी तरफ तवज्जो ना करे इस्तेदलाल में, यानी सूरत की तरफ तवज्जो ना करे और मवादे क़ियास की तरफ तवज्जो ना करे, तो ये चीज़ें बायस बनती हैं कि इंसान जो है अपने इस्तेदलाल के अंदर गलतियां करे। तो इसको दुरुस्त करने के लिए सूरत क़ियास भी सही होनी चाहिए, यानी वही नक्शा, और मवादे क़ियास भी सही होना चाहिए। फिर आगे कहते हैं ये एक दलील थी कि मसलन कुरान करीम ने इस चीज़ की तरफ इशारा किया है। तो आगे ये गलतियां पैदा क्यों होती हैं कुरान की निगाह में, अकल गलतियां क्यों करता है? तो एक ये मुकदमा था, ये इसलिए करता है कि इंसान यकीन की जगह गुमान को इस्तेमाल करता है। यानी क्या मतलब? यानी जहाँ पर मुमकिन है जिन मतलब में इंसान यकीन हासिल कर सके, वो यकीन की तरफ नहीं जाता, बस गुमान उसे हासिल हो गया तो उसी के ऊपर एतमाद कर लेता है। और कुरान ने इस चीज़ की मज़म्मत की है कि आप लोग जो हैं मसलन फ़कत ज़न के ऊपर एतमाद कर लेते हैं और ज़न आपको कभी भी वाकिया तक नहीं पहुँचाता। अब यहाँ पर एक और सवाल भी होता है भाई, अगर हमारे पास असल यकीन ना हो तो क्या करें? वहाँ पर कोई रास्ता नहीं है ना। अगर यकीन का हासिल करना मुमकिन ना हो तो वहाँ पर ज़न की इत्तबा की जाती है, वो बात दूसरी है, सानवी है। लेकिन अगर हमारे यहाँ मुमकिन हो हमारे लिए कि हम यकीन हासिल कर सकें, तो वहाँ पर फिर इस गुमान की तरफ जाना यानी ज़न की तरफ जाना ये सही नहीं है। इंसान ज़न की तरफ चला जाता है यानी गुमान की तरफ चला जाता है, ये चीज़ बायस बनती है कि वो फिर मतालब में इश्तबाह करता है और गलतियाँ करता है। एक ये वजह है, दूसरी वजह यह है कि इंसान अंधी तकलीद करता है। यानी कुरान के अंदर अंधी तकलीद की मज़म्मत आई है। अलबत्ता इससे वो तकलीद ना मुराद लीजिए जो हमारे मुआशरे में होती है, वो अंधी तकलीद नहीं होती, बल्कि एक फ़न के माहिर उलमा जो फ़िक्र के अंदर होते हैं उनकी बात को हम मान रहे होते हैं और उनके नक्शे कदम के ऊपर चल रहे होते हैं, ये मुस्तहसन भी है, काबिल तारीफ़ और तहसीन भी है। लेकिन ये अंधी तकलीद यानी अपने जो नहीं जानते थे, जिस तरह अरब के लोग कहते थे जब उनको कहा जाता कि खुदा को मसलन खुदा की बात करो, तो वो कहते हमारे वालिदैन हमारे आबा अजदाद जिसके ऊपर थे, हम क्या उसको छोड़ दें? जब इंसान ऐसा करता है यानी अंधी तकलीद में पड़ जाता है, तो ज़ाहिर फिर अक्ल भी इंसान की गलतियां करती है और इंसान वाकईयत की बजाय फिर जहालत में रह जाता है। तो ये चंद असबाब थे, आगे भी बाद के दर्स में बाकी मतालब बयान होंगे। वस्सलामु अलैकुम व रहमतुल्लाह।